नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि हेडी नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा अपेक्षाकृत रूपमा पुँजीगत खर्च हुन नसके पनि चालू आर्थिक वर्षको अन्त्यसम्ममा 70% हाराहारीमा वित्तीय प्रगति हुने अर्थ मन्त्रालयद्वारा जानकारी, भारत तथा तेस्रो मुलुकमा हुने निर्यातमा 70% वृद्धि र सबै सेवा अनलाइन गर्ने उद्योग विभागको तयारी लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौ। मुलुकको समग्र आर्थिक अवस्था सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ। वैदेशिक मुद्रा संचिति बाहेकका अन्य सूचकहरू सकारात्मक रहेको मन्त्रालयले जनाएको छ। अपेक्षित रूपमा पुँजीगत खर्च हुन नसके पनि चालू आर्थिक वर्षको अन्त्यसम्म 70% हाराहारीमा वित्तीय प्रगति हुने अर्थ मन्त्रालयले अनुमान गरेको छ। यी लगायतका विषयमा आज हामीले अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गरेका छौं।
यो आर्थिक वर्ष चाहिँ एउटा विश्वभरमै सधैँ गम्भीर प्रभाव पार्ने कोरोना महामारी पछाडिको एउटा आर्थिक पुनरुत्थान गर्ने वर्षको रूपमा हामीले लिनुपर्छ र यो चालु आर्थिक वर्षको शुरूको केही महिनाहरूमा पनि हाम्रो यो कोविड महामारीको प्रभाव कायमै थियो र त्यतिखेर एक किसिमको अनिश्चितता हाम्रो आर्थिक गतिविधि कसरी अगाडि बढ्छ भन्ने अनिश्चितताकै बीचमा यो सरकार चाहिँ आएर काम गर्न सुरु गरेको थियो भने अहिलेको अवस्था हेर्ने हो भने आर्थिक गतिविधिहरूको एकदमै राम्रोगरी पुनस्थापना भइराखेको छ। अहिले यहाँले हेर्नुहुन्छ भने कोविडको पिरियडमा कोविडको समयमा बन्द भएका धेरै उद्योग धन्दा कल कारखानाहरू सम्पूर्ण रूपमा चलेका छन् भने पर्यटन उद्योग जो सबभन्दा बढी प्रभावित थियो त्यो उद्योग त्यो समग्र पर्यटन उद्योग चलिरहेको छ र यो कोविड पछाडिको आर्थिक पुनरुत्थान सँगसँगै चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा चाहिँ लगभग 7% ग्रोथ हामी लिन्छौँ भनेर हामीले अपेक्षा गरेका थियौँ। तर अलिकति समस्या यसमा चाहिँ के आयो भने यो गत असोज महिनामा आएको बेमौसमी वर्षा र यसले पुर्याएको कृषि क्षेत्र तथा पूर्वाधार क्षेत्रको ठूलो मात्रामा नोक्सानीले गर्दाखेरि हामीले अपेक्षाकृत आर्थिक वृद्धि चाहिँ हासिल गर्न सकेनौँ। तर बाँकी अन्य क्षेत्रमा चाहिँ हेर्ने हो भने एउटा सन्तोषप्रद अवस्था छ। आज पनि हामी 5.84% ग्रोथ रेट लिन सफल जस्तो भएका छौँ। त्यस्तै अर्थका सम्पूर्ण उपक्षेत्रहरू आर्थिक क्षेत्रहरू पूर्ण रूपमा चलायमान भएका छन्। रोजगारीको बिस्तारै रिबाउन्ड भइरहेछ रोजगारी पनि। यो हिसाबले चाहिँ अलिकति यो आर्थिक वर्ष आशलाग्दो वर्षकै रूपमा भन्नुपर्छ। तर यो सँगसँगै यो कोविड महामारी पछाडिको आर्थिक पुनरुत्थानले केही दबावहरू अवश्य पनि विश्वभर नै चाहिँ थोपारिदिएको छ। जस्तो भन्नुहुन्छ भने मूल्य वृद्धि एउटा प्रमुख विषय हो। अहिले ग्लोबल्ली संसारभरका सबै देशहरू अहिले मूल्य वृद्धिको चपेटामा छन्। त्यो चाहिँ के हो भने यो कोविड सँगसँगैको यो अन्तर्राष्ट्रिय रूपमा भएको यो मूल्य श्रृङ्खलामा आएको डिस्क्रप्सन, त्यसमा आएको समस्याले र त्यस पछाडि पनि पछिल्ला समयमा अब युक्रेन अन्तर्राष्ट्रिय कारणले जस्ता अन्तर्राष्ट्रिय कारणले गर्दाखेरि अर्थतन्त्रमा केही दबावहरू आएको छ र यो दबाव विशेष गरी मूल्य वृद्धिमा देखिएको छ र यसलाई चाहिँ अहिले कन्ट्रोल गर्न यसलाई नियन्त्रण गर्नको लागि सरकारले भरपूर प्रयास गरिराखेको छ भने यो आयातमा अलि अस्वाभाविक रूपमा ठूलो वृद्धि भएको छ। तथापि आयातले हाम्रो यो जुन औद्योगिक उत्पादन लगायतलाई चाहिँ सपोर्ट गरेको छ।
विदेशी मुद्रा संचिति बढाउने उपाय खोजी गर्न गठन गरिएको कार्यदलले चाहिँ अहिले के गरिरहेको छ डाक्टर साहब?
नेपालको अहिलेको वृहत अर्थतन्त्रका सूचकहरूमा अलिकति दबाव फिल भएको क्षेत्र भने चाहिँ यो वैदेशिक मुद्राको संचिति हो र यसको लागि सरकारले अब कसरी अगाडि बढाउनु पर्छ आफ्ना रणनीतिहरू भन्ने बारेमा छलफल चलिराखेको थियो। यो वैदेशिक मुद्राको संचिति भनेको अचानक घटेर आएको विषय पनि होइन, यो 2021 जनवरीदेखि नै लगातार रूपमा घट्दै आएको हुनाले अब यसलाई थप रणनीति के बनाउन सकिन्छ भन्ने बारेमा चाहिँ यो कार्यदल बनेको हो र यसले चाहिँ अब सेक्टरल रूपमा भनौँ न प्रत्येक त्यो अर्थतन्त्रका क्षेत्रगत रूपमा चाहिँ के रणनीतिहरू अप्नाउँदा के योजनाहरू अगाडि बढाउँदाखेरि चाहिँ वैदेशिक मुद्राको संचिति कम्फर्टेबल लेभलमा पुर्याउन सकिन्छ भन्ने एउटा सिफारिस गर्छ, कार्यनीतिको सिफारिस गर्छ र त्यही कार्यनीति अनुसार सरकारले लागू गर्छ।
चालु आर्थिक वर्षको झन्डै 2 हप्ता मात्र बाँकी रहँदाखेरि पुँजीगत खर्च 40% हाराहारीमा मात्र भएको छ, यसलाई चाहिँ कुन रूपमा लिन सकिन्छ?
हो, यसलाई चाहिँ के भन्नु पर्यो भने हामीले यो पुँजीगत खर्चको पर्फर्मेन्सको बारेमा चाहिँ हामी अहिले लगभग दुई दशकदेखि यता आउँदाखेरि प्रत्येक वर्ष यसमा चाहिँ समस्या देखिरहेको छ। त्यो भनेको अपेक्षाकृत चाहिँ हाम्रो पुँजीगत खर्च भइरहेको छैन, यो एउटा विषय हो। र अर्को सँगसँगैको विषय चाहिँ के हो भने अहिले हाम्रो विद्यमान प्रणाली अनुसार हाम्रो अहिलेको जुन यो खर्चको प्रणाली अनुसार चाहिँ के हुने रहेछ भने सरकारी जति पनि आयोजनाहरू छ त्यो आयोजनाको भौतिक प्रगति चाहिँ अगाडि हुने र वित्तीय प्रगति चाहिँ पछाडि जाने। त्यसको मतलब के हो भने भौतिक काम चाहिँ अगाडि सकिँदै जाने र त्यो सकिएपछि त्यसको चाहिँ खर्चलाई निकासा गर्ने जुन छ निकासा गर्ने प्रक्रिया चाहिँ अलिकति लामो समय लिने रहेछ। त्यसैले के छ भने आज 40% हाराहारीमा देखिए पनि वास्तवमा भौतिक प्रगति चाहिँ 60% भन्दा माथि गएको देखिन्छ र यो अब आउने आर्थिक वर्ष अब दुई हप्ता भित्रमा चाहिँ अरू बढ्ने देखिन्छ र वित्तीय प्रगति चाहिँ अन्त्यमा गएर हामी 70% हाराहारीमा हुन्छ भन्ने अपेक्षा छ। र यसको एउटा मेन कारण चाहिँ के हो भने पहिलो कुरो चाहिँ हामीले पुँजीगत खर्च चाहिँ अपेक्षाकृत रूपमा चाहिँ खर्च गर्न नसकेको चाहिँ सत्य हो, तर यसको अर्थ यो होइन कि हाम्रो खर्च प्रगति नै भएको छैन भन्ने चाहिँ होइन, किनभने भौतिक प्रगति अलरेडी भइसकेको छ र त्यसको लागि हामीले वित्तीय व्यवस्थापन गरेर हामीले जुन पे गर्छौँ पेमेन्ट गर्छौँ त्यो पेमेन्टको चाहिँ निश्चित प्रक्रिया हुन्छ, त्यो प्रक्रियामा हामी अलिकति पछाडि छौँ र त्यो प्रक्रिया अनुसार चाहिँ हामीले जति पनि आयोजनामा खर्च भएको छ पुँजीगत खर्च भएको छ त्यो खर्च चाहिँ हामीले उनीहरूलाई निकासा गरेर उनीहरूसँग पुग्न चाहिँ केही समय लागेको हुनाले यो अलिकति पछि देखिएको ढिलो देखिएको, तथापि हामी 70% हाराहारीमा पुँजीगत खर्च हुन्छ।
अहिलेको अवस्थामा राजस्व असुलीको अवस्था चाहिँ कस्तो रहेको छ?
राजस्व सन्तोषजनक नै छ अहिले, किनभने राजस्वको अहिलेको ट्रेन हेर्दाखेरि हामी मोरलेस हाम्रो टार्गेटमा मिट गर्छ।
अब यो चालु आर्थिक वर्ष सकिने लाग्दा नयाँ आर्थिक वर्ष सुरु हुने लाग्दा सम्बद्ध सरकारवालाहरू समक्ष चाहिँ अर्थ मन्त्रालयको तर्फबाट वरिष्ठ आर्थिक सल्लाहकारज्यू के आग्रह छ?
पहिलो कुरा के हो भने अब आगामी आर्थिक वर्ष 2079-80 बजेट पारित भइसकेको छ, कार्यक्रमहरू पारित भइसकेका छन् र अबको हाम्रो मेन कन्सर्न चाहिँ के हो भने अब यो जस्तो अहिलेको विशेष गरी अहिलेको बजेटले चाहिँ हाम्रो उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने हाम्रो आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी रोजगारमुखी आत्मनिर्भर अर्थतन्त्रमा जाने भन्ने जुन लक्ष्य छ त्यो लक्ष्यको लागि विशेष गरी कृषि उद्योग पूर्वाधार जस्ता क्षेत्रमा चाहिँ धेरैभन्दा धेरै कार्यक्रमहरू राखेका छन् र यसमा चाहिँ स्थानीय निकाय लगायत जनपरिचालनका कार्यक्रमहरू पनि छन्। यसमा बढीभन्दा बढी सबै स्टेक होल्डरहरूले सबै सम्बन्धित निकायहरूले यसमा बढीभन्दा बढी चाहिँ मेहनत गरेर यी परियोजनाहरूको कार्यान्वयन मार्फत चाहिँ सरकारको जुन लक्ष्य गरेको आर्थिक लक्ष्यहरू जे जति छन् तिनीहरूलाई पूरा गर्नको लागि सम्पूर्ण मन्त्रालय तथा सम्बद्ध सबै क्षेत्रहरूमा यो बजेट कार्यान्वयनको लागि चाहिँ बढीभन्दा बढी केन्द्रित भएर काम गर्न सकियो भने हाम्रो बजेटको लक्ष्य मात्र होइन नेपाली जनताको अभिष्ट र राष्ट्रको समृद्धिले अगाडि बढ्ने मौका पाउँथ्यो भन्ने लाग्यो।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेती। मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
चालु आर्थिक वर्षको बजेटमा विकास निर्माणमा विनियोजन गरिएको कुल बजेटको 40% मात्रै खर्च भएको छ। आर्थिक वर्ष सकिन दुई साता मात्रै बाँकी रहँदा असार 15 गतेसम्म विकास निर्माणको काममा कुल विनियोजन गरिएको बजेट मध्ये 40% मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। असारको 15 गतेसम्म पुँजीगत तर्फ कुल 1,51,09 करोड़ रूपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी गराएको छ। सरकारले चालु आर्थिक वर्षमा 3,78,09 करोड़ रूपियाँ विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक महिना 10% दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य रहे पनि त्यो लक्ष्य अनुसार काम हुन सकेको पाइएको छैन। सरकारको कुल खर्च भने करिब 68% बराबर भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कुल 16,32,82,92,00,000 रूपियाँ खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 11,09,37,32,00,000 रूपियाँ बराबरको खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। सरकारको खर्च मध्ये सबैभन्दा बढी खर्च चालुतर्फ 81.38% भएको देखिएको छ।
नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगंजलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाली वस्तुको निर्यात 73% बढ़ेको हो। 2077-78 साउनदेखि जेठसम्मको 11 महिनामा ₹44,24,23,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यको नेपाली वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाका प्रयोग गरी 32 अर्ब 31,24,00,000 बढ़ी अर्थात 76,55,47,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यको नेपाली वस्तु निर्यात भएको छ। यो गत आर्थिक वर्षको तुलनामा 76.03% बढ़ी हो। वीरगंज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जूस, सूर्यमुखीको प्रशोधित तेल, कपड़ा लगायत वस्तु रहेको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो। उहाँले यस नाकाबाट हुने कारोबार बढ़ेसँगै यसको सकारात्मक प्रभाव वीरगंज भन्सार कार्यालयको राजस्व संकलनमा परेको पनि बताउनुभयो। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा करिब 23% भन्दा बढ़ी राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालमा 15 अर्ब भन्दा बढ़ीको धान आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको विवरणमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा 15,92,11,77,000 मूल्य बराबरको 54,02,180 केजी धान नेपालमा आयात भएको छ। त्यसबाट सरकारले 79,80,87,000 बराबरको राजस्व संकलन गरेको छ। यस अवधिमा धानको बिउ मात्रै 87,05,72,000 बराबरको कुल 51,15,030 केजी आयात भएको छ। जेठ मसान्तसम्म 27,12,01,23,000 मूल्य बराबरको 49,30,81,803 केजी चामल आयात भएको छ। यस अवधिमा भारतबाट मात्रै 26,93,29,10,000 मूल्यको चामल आयात भएको छ भने 16 अर्ब बढ़ीको मकै आयात भएको देखिन्छ। त्यस्तै चालू आर्थिक वर्षको 11 महिनामा 16 अर्ब रूपियाँ भन्दा बढ़ीको फलफूल नेपाल आयात भएको पाइएको छ। चालू आर्थिक वर्षको पहिलो 11 महिनामा फलफूलको आयातका कारण 16,21,00,000 भन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। भन्सार विभागको विवरण अनुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपज समेत अत्याधिक आयात भइरहेको देखिएको छ।
यसैबीच देशमा व्यापार घाटा बढ़दै गएको र मूल्य वृद्धि हुने वस्तुको निकासी बढ़न नसकेपछि सरकारले व्यापार घाटा न्यूनीकरणका लागि कार्ययोजना पुनरावलोकन गर्ने भएको छ। विक्रम सम्बत 2075 पहिलो पटक ल्याइएको कार्ययोजना पूर्ण कार्यान्वयनमा नआउँदै परिमार्जन गर्न लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डाक्टर गणेश पाण्डेले व्यापार घाटा न्यूनीकरण कार्ययोजना 2075 पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्रालयको उच्च व्यवस्थापन समूहले व्यापार घाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्ने सम्बन्धी निर्णय गरी कार्यान्वयनमा पठाएको उहाँले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति द्विपक्षीय तथा व्यापार महाशाखा र बहुपक्षीय व्यापार सहायता महाशाखाले व्यापार घाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकनको गृह कार्य गर्ने गर्दछ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्ममा मुलुकको व्यापार घाटा 25% बढ़ेर 15,77,00,000 रूपियाँ पुगेको छ। आयातको वृद्धि दर नरोकिँदा मुलुकको वैदेशिक व्यापार घाटा 11 महिनामै चालू आर्थिक वर्षको बजेट भन्दा बढ़ी भइसकेको छ।
स्थानीय तहको अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरेको भए पनि हालसम्म कुनै पनि स्थानीय तहले योजना बैंक निर्माण गर्न सकेका छैनन्। स्थानीय तहको वार्षिक बजेटको 60-65% पूर्वाधार विकासमै खर्च हुँदै आएको छ। योजना बैंकको अभावमा विनियोजन भएको रकम प्रभावकारी रूपमा विकासमा लगानी हुन नसकेको टिप्पणी हुन थालेको छ। योजना बैंकको अभावमा स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा भन्दा पनि स्वार्थ प्रेरित भएर योजना छनौट हुँदा लक्ष्य एकातिर काम अर्कोतिर हुने गरेको पाइएको छ। स्थानीय शासन विज्ञहरूले भने स्थानीय तहमा व्यवस्थित योजना निर्माणका लागि योजना बैंक बनाउन सुझाव दिएका छन्। स्थानीय शासन विज्ञ रमेश कुमार अधिकारीले दिगो विकासको लक्ष्य कार्यान्वयन गराउन र आवश्यकताका आधारमा मात्र योजना कार्यान्वयन गराउन स्थानीय तहमा योजना बैंक अत्यावश्यक भएको बताउनुहुन्छ। त्यस्तै स्थानीय शासन विज्ञ डाक्टर श्यामकृष्ण भुर्तेलले स्थानीय तहले आवश्यकताका आधारमा आयोजनाको सूची निर्माण गरी जग्गा प्राप्ति वातावरणीय अध्ययन फाइदा बेफाइदा विश्लेषण गरी योजना बैंक कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ।
उद्योग विभागले अब आफ्ना सबै सेवा अनलाइनबाटै प्रवाह गर्ने भएको छ। उद्योग दर्तादेखि फिर्ता हुने अवस्था झन्झटिलो भएपछि विभागले अनलाइन मार्फत सेवाका लागि तयार गरेको पूर्वाधार संचालनमा ल्याएको जनाएको छ। अब उद्योग दर्ता विदेशी लगानी स्वीकृति र निर्यातमा नगद अनुदान जस्ता महत्वपूर्ण सेवा विभागको कार्यालयसम्म आउनु नपर्ने त्यसका लागि अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। विभागले भिसा स्वीकृति लगानी फिर्ता सिफारिश व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिश लगायतका सेवा पनि अनलाइनबाटै प्रवाह गर्न थालेको महानिर्देशक तिवारीले बताउनुभयो।
कोरोना महामारीमा सबैभन्दा बढ़ी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन्। पछिल्लो समय महामारीको असर कम भए लगत्तै पर्यटकीय गतिविधि बढ़ेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप दुई विदेशी हवाई कम्पनीले नियमित उडान भर्ने भएका छन्। थाई स्माइलले हप्ताको सातै दिन बैंकक काठमाडौँ बैंकक उडान भर्ने भएको छ भने श्रीलंकन एयरलाइन्सले पनि कोलम्बो काठमाडौँ कोलम्बो नियमित उडान गर्न अनुमति पाएको छ। गत जेठ दुई गतेदेखि औपचारिक रूपमा संचालनमा आएको भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न विदेशी हवाई कम्पनीले चासो बढ़ाउँदै लगेका छन्। गौतम बुद्ध विमानस्थलमा चाँडै थप तीन विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।